नमस्कार, अन्तर्संवादबाट सन्तोष रिग्मी। पर्यटन क्षेत्र नेपालको आर्थिक अवस्था सबल बनाउने एउटा महत्वपूर्ण क्षेत्र हो। पर्यटन क्षेत्र विदेशी मुद्रा भित्र्याउने प्रमुख मध्येको एउटा माध्यम पनि हो। पर्यटन क्षेत्रबाट कुल ग्रास्त उत्पादन जीडीपीमा भइरहेको योगदान वृद्धि गरी अर्थतन्त्र सबलीकरण गर्न सरकारी तथा निजी क्षेत्रबाट विभिन्न योजना र कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भूमि हो। हालै मात्र प्रदेश राजधानी पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै हिजो मात्र यो वर्षलाई पोखरा भ्रमण वर्षका रूपमा कार्यान्वयन शुरू गरिएको सन्दर्भमा गण्डकी प्रदेशमा पर्यटन सम्भावना र प्रयासका विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौं। गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बसेल हामीसँग कुराकानीका लागि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। हजुर मन्त्रीज्यू, स्वागत छ यहाँलाई। अब पर्यटन क्षेत्रको विकासका जुन सम्भावनाहरू खास गरी गण्डकी क्षेत्रमा छन् ती सम्भावनाहरू खोज्ने र त्यसलाई अगाडि बढ़ाउने क्रममा यहाँको मन्त्रालयले खास गरी प्रदेश सरकार बनिसकेपछि विगतमा भएको भन्दा अलि बढ़ी तदारूकता दिनुपर्ने सन्दर्भमा कसरी काम गरिरहनु भएको छ?
हामीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको सम्भावनालाई अत्यन्त त्यो सम्भावनाका क्षेत्रहरू पहिचान गरेर हामीले अघि बढाउनको लागि विभिन्न समयमा विभिन्न ठाउँमा अन्तर्क्रिया त्यसको चाहिँ सम्भावना चुनौती यी सबै बारेमा हामीले धेरै पटक त्यसको बारेमा खोजी गरिरहेका छौँ र गर्दैछौँ र गण्डकी प्रदेश भनेको पर्यटनको सम्भावना भएको हाम्रो देशको मूल ठाउँ नै हो। त्यसको कसरी हुन्छ अघि बढाउने सवालमा हामी लागिरहेका छौँ, लाग्छौँ।
अहिलेसम्म भएका प्रयासहरू चाहिँ के छन्? खास गरी जसरी भनौँ न, अब गण्डकीयाले भन्नुभयो कि पर्यटनको खानी नै हो त्यहाँका, यदि हामी कुरा नै गर्ने हो भने पनि पोखरा आफैमा नेपालकै पर्यटकीय क्षेत्रको राजधानीका रूपमा रहेको छ। अब त्यस क्षेत्रमा जुन अब सिरुबारी होमस्टे छ, यो अब होमस्टेहरूको प्रारम्भका रूपमा पनि लिन सकिन्छ। बन्दीपुर भनौँ, गलेगाउँ भनौँ, अथवा जोमसोम मुक्तिनाथ भनौँ, गोर्खा दरबारकै कुरा गरौं, यी यावत सन्दर्भहरू छन् जुन चाहिँ जसले चाहिँ खास गरी गण्डकी प्रदेशलाई मुलुकको पर्यटनको खानीका रूपमा चाहिँ हामी चिन्न सक्छौ। मनकामनाको मन्दिरकै सन्दर्भ गरौं, यहाँहरूले यी क्षेत्रको विकासका सन्दर्भमा भनौँ न, संघीयता आइसकेपछि यहाँ जुन गर्नुपर्ने कामहरू छ, यसमा गरिसकेका काम, गरिरहेका कामहरू चाहिँ के छन्? आगामी दिनहरूको सन्दर्भ त छँदैछ, जसले पर्यटन क्षेत्रको विकासमा केही नतिजाहरू ल्याएको होस्, त्यस्ता केही कामहरू भएका छन्?
प्रशस्त हामीले कामहरू होमस्टेहरूमा अब हामीले अब बन्दीपुर, गोर्खा, लमजुङ, कास्की पर्वत लगायत यी सबै ठाउँहरूमा होमस्टेहरूलाई प्रवर्धन गर्ने, त्यसको विकास गर्ने, ती ठाउँहरूमा हामीले हरेक ठाउँमा एउटा सिपको चाहिँ तालिम पनि दिइरहेका छौँ र त्यहाँ धेरथोर रकमले सहयोग गर्ने भए पनि नेतृत्व विकास, पाक शिक्षा तालिम दिएका छौँ र यिनलाई यो मोडलमा लिएर गएर व्यक्तिगत स्तरमा विकास गर्नको लागि आफ्नो ठाउँमा लाग्नुहोस् भनेर अहिले हामीले गरिरहेका छौँ। होमस्टेहरूमा नजिक हामीले पदमार्गहरू बनाउने, भवन बनाउने, त्यसलाई तालिम दिने, नेतृत्व विकासको तालिमहरू दिने, कसरी होमस्टेहरूलाई ग्रामीण क्षेत्रमा भएका होमस्टेहरूलाई विकास गरेर पर्यटन प्रबन्धनको सवालमा गण्डकी प्रदेशलाई एउटा पहिचान सहितको गण्डकी प्रदेश बनाउने भन्ने बारेमा हामीले विभिन्न कामहरू गरिरहेका छौँ।
त्यसका नतिजाहरू चाहिँ कस्ता देखिएका छन् मन्त्रीजी?
नतिजाहरू राम्रा छन्। कति सबै ठाउँमा हामीले जति होमस्टेहरू खोल्यौँ कि सबै यथोचितमा पुरै चल्न त सकेका छैनन् होला। कतिलाई अब कति मान्छेहरू यो बसाइ सराई अनि अब यो युवाहरू बाहिर जाने हरेक हरेक हिसाबले गर्दाखेरि जुन हामीले सोचाइराख्यौँ त्यो सबै 100% जब हिसाबले चलिया छन् भन्न सकिँदैन। तर पनि होमस्टेहरूको हाम्रो गण्डकी प्रदेशमा नवलपुरमा राम्रोसित हाम्रा होमस्टेहरू चलिरहेका छन् र अरू हाम्रा जिल्लाहरूमा पनि होमस्टेहरूको विस्तार विकास राम्रो छ, हामी सन्तुष्ट छौँ।
हजुर, अब भनौँ न, अब अहिले जसरी संघीयताको बारेमा प्रश्न उठिरहेछ, किन चाहियो संघीयता? आखिर पहिल्यै पाँचवटा चाहिँ हामीले प्रदेशका रूपमा चाहिँ चलाएकै थियौं मुलुक भन्ने खालका कुराहरू पनि छन्। अब एक त संघीयताको प्रदेश सरकारको सन्दर्भ, अर्को प्रदेश सरकारभित्र रहेको यो उद्योग मन्त्रालय र पर्यटन मन्त्रालयको आवश्यकता के रहेछ, के फरक पार्न सकिँदो रहेछ मुलुकको अर्थतन्त्रमा, प्रदेशको अर्थतन्त्रमा, आम मानिसहरूको जनजीवनमा, जीविकामा, अर्थतन्त्रमा, उनीहरूको आयमा? प्रदेशमा भएको यो मन्त्रालयका कारणले कतिको फरक पर्दो रहेछ मन्त्रीज्यू?
धेरै फरक छ। यो संहिताको मोडल अथवा मेरुदण्ड सबै हाम्रो यो प्रदेश सरकार रहेछ, संघ सरकार, स्थानीय सरकार पहिले पनि थिए। जब हामी संघीयताको मोडलमा गइसकेपछि प्रदेश सरकारको जुन एउटा संरचना भयो संहितामा गइसकेपछि, संघीयताको मेरुदण्ड भन्ने बिचमै प्रदेश सरकार हो, संघ सरकारले काम गर्ने र प्रदेश सरकारले काम गर्नेमा स्थानीय लेभलमा स्थानीय विकासको लागि प्रदेश सरकारको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। स्थानीय सरकारले गर्न नसकेका काम सङ्घ सरकारले गर्न नल्याउने दृष्टि नपुगेका काम सबै काम प्रदेश सरकारले गरेको छ र सङ्घ सरकारको र स्थानीय सरकारको पुलको काम प्रदेश सरकारले गरेको छ। यति जनताहरू प्रदेश सरकारसित आशावादी छन् र काम भइरहेको छ भन्ने म अहिले 6 महिना मात्रै आउँदा यसको अनुभूति गरिरहेको छु कि मैले हाम्रो उद्योग तथा पर्यटन मन्त्रालयमा जनताहरूको आग्रह प्रदेश सरकारप्रति अत्यन्त छ र काम भन्ने हाम्रा ग्रामीण क्षेत्रमा जुन उद्योगहरूलाई सानातिना उद्योगहरूलाई पनि धान्ने प्रवर्धन गर्ने त्यहाँ उनीहरूको जाने वास्तविकता के हो, कसरी तिनीहरूलाई धान्न र विकास गर्न सकिन्छ भन्ने र पर्यटनको क्षेत्रमा पर्यटनलाई कसरी जाने विकास गर्न सकिन्छ भन्ने बारेमा हामी प्रदेश सरकारबाट जति जुन हिसाबले लागिरहेका छौँ र जनताको जुन आशा छ र जुन हिसाबले प्रदेश सरकारको भूमिका गाउँ गाउँमा बाटो भयो, खानपानी भयो, शिक्षा भयो,
हजुर यहाँको यहाँको मन्त्रालयमा अलिक बढी केन्द्रित भइदिनुहोस् न।
प्रदेश सरकारको ठुलो भूमिका छ।
अब यहाँको मन्त्रालयको चाहिँ यो चालु आर्थिक वर्षको बजेट कति हो, त्यो कसरी काम गरिरहनु भएको छ? उद्योगको जुन यहाँले सन्दर्भ उल्लेख गर्नुभयो, उद्योगलाई धान्न र विकास गर्न, दुईवटा शब्द यहाँले, अब यसमा चाहिँ कसरी काम भइरहेछ त? के चाहिँ प्रदेश सरकार अन्तर्गत त्यहाँ भइरहेछ? उद्योगहरू कसरी धानिएका छन्? कसरी विकास भइरहेको छ?
उद्योगको क्षेत्रमा अहिले स्वतस्फूर्त रूपमा यो अहिले जो हाम्रो कोभिड यो आर्थिक मन्दी हरेकले हाम्रा उद्योगीहरूलाई समस्या थियो अथवा अझै पनि छ, मुक्त भइसकेका छैनन् र पनि हामीले प्रदेशको सरकारले कसरी उद्योगहरूलाई ढाल्न सकिन्छ, कसरी विकास गर्न सकिन्छ, तपाईँहरूको वास्तविक मर्मत के हुन्,
ठ्याक्कै काम चाहिँ के भएको छ अलिकति भन्न सकिन्छ होला?
औद्योगिक क्षेत्रमा हाम्रो गण्डकी प्रदेशको प्रदेशका गौरवका आयोजना दुईटा छन्, एउटा पुरिटार, एउटा लोका, नवलपुरको लोका मार्गमा औद्योगिक क्षेत्र विकास गर्ने भनेर हामी लागिरहेका छौँ। करिब 400 बिघा जमिन हामीले इआइए गरेर भर्खरै मात्र सकेका छौँ र हाम्रो पुरिटारमा 3200-3300 रुपियाँ जग्गालाई हामीले भर्खरै इआइए गरेर सकेका छौँ। अब त्यो हामीले प्रक्रिया पुर्याउने केही बाँकी छ, गइसकेपछि त्यो प्रक्रिया जग्गा प्राप्तिको प्रोसेसमा जाँदैछ। त्यो प्राप्त भइसकेपछि हामीले थोरै भए 1 करोड रुपियाँ मात्रै छ हाम्रो चाहिँ पूर्वाधार विकासको लागि, त्यसबाट काम सुरुवात गरेर यति हामीसित आउनुभएको छ कि उद्योगीहरू, हिजोको चाहिँ नि औद्योगिक क्षेत्र हाम्रो पोखराको 500 एक रोपनी जग्गा छ, त्यसमा ले कोहीको पनि छैन। यस्तो बजारको मा क्षेत्रमा भएको हुँदा अब यसले एउटा बजारलाई असर गर्यो, हरेक कुराले चाहिँ यो यहाँ ठिक भएन भन्ने कुरा आइराखेको छ। हामीले त्यो पुरिटार र लोका मार्गलाई सञ्चालन गरेर ती बाहिर सर्वस्त रहेका उद्योगहरू र त्यहाँ बसेर चाहिँ बजारलाई एउटा हामीलाई जुन एउटा असर दिन्छ त्यसलाई पनि रोक्ने गरी त्यो दुईवटा औद्योगिक क्षेत्र सञ्चालन गर्न
जस्तो जस्तो हजुर हजुर जस्तो अब हाम्रो चाहिँ सम्भावना भनौँ न, हामीले चाहिँ अगाडि बढाउनु पर्ने विषय चाहिँ साना उद्योग, घरेलु उद्योग, अब लघु टाइपका उद्योगहरू, त्यतातिर चाहिँ ध्यान कतिको गएको छ निजी क्षेत्र, खास गरी उद्योगीहरूलाई जुन यहाँले अघि चाहिँ उल्लेख गर्दै हुन्थ्यो कोविडले पारेको असर न्यूनीकरण, उहाँहरूलाई फेरि चाहिँ पुनस्थापित गर्ने काममा चाहिँ उहाँहरू आफ्नै चाहिँ उहाँहरू कति भनौँ न अब लडेपछि उठ्ने काम उहाँहरू कति गर्नु भएको छ, कति उठिसक्नु भएको छ, सरकारले त्यसमा भर्थे कसरी गरिरहेछ, प्रदेश सरकारको भूमिका के छ, के बजेट त्यो क्षेत्रमा यहाँहरूले लगाउनु भएको छ कि लगाउनु भएको छैन, गाउँको खास गरी गाउँमा उद्यम चाहिँ विकासमा यहाँहरूको मन्त्रालयले कसरी काम गरिरहेछ त?
विस्थापित भएका अथवा चल्न नसकेका जुन गाउँ अथवा साना घरेलु उद्योगहरूलाई असर यो बेलामा परेकै हो, त्यसलाई हामीले ठाउँ ठाउँमा जिल्ला जिल्लामा गएर अन्तर्क्रिया कार्यक्रम गरेर रहेको वास्तविकता के हो, के गरेर तपाईँहरू उठ्न सक्नुहुन्छ, कसरी हामीले साना जाने घरेलु उद्योगहरूलाई अघि विकास गर्न सकिन्छ भनेर हामी विभिन्न जिल्लामा गएर गरिरहेका छौँ। हामीले उहाँहरू पनि विभिन्न हाम्रा चाहिँ अप्ठ्याराहरू छन्, यसलाई चाहिँ प्रदेश सरकारले अलिकति यो वास्तविकतालाई बुझेर सपोर्ट सहयोग गरिदिनु पऱ्यो, हामीले चलाउँछौँ भनिराख्नु भएको छ। कुनै कारणले अब चाहिँ चल्दै नचल्ने भएर रहेका तिनको सम्भावना नभएका अलग हुन् न त धेरै यस्तो पहिलेभन्दा अहिले टाटे टाटे सबै बुझ्दैछन् साना घरेलु उद्योगहरू पनि
त्यसको
लागि हामीले प्रवर्तन गर्नको लागि आफ्नो ठाउँमा रहेर कति गर्न सक्छन् हामी झन् निरन्तर लागिरहेका छौँ र गर्छौँ। उद्योगको विकास नगरिकन हाम्रो देशमा जति ठुल्ठुला आयोजनाहरू, ठुल्ठुला उद्योगहरू हामीले अब यो
हामी अन्तरसंवादमा छौँ। अन्तरसंवादमा आज हामी गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बसेलसँग कुराकानी गरिरहेका छौँ। अब फेरि पर्यटनमै फर्कौं, यहाँहरूले उद्योगमा गरेको कामको बारे केही भन्नुभयो। पर्यटन क्षेत्रको विकासका सन्दर्भमा जुन सम्भावनाहरू छन् ती क्षेत्रमा कति बजेट, यहाँहरूको चालू आर्थिक वर्षमा कति बजेट कसरी लगानी भएको छ त?
बजेट हाम्रो न्यून छ, अब हाम्रो चाहिँ पहिला पनि यो हाम्रो मन्त्रालय विभिन्न यो राजनीतिक सरकारको चाहिँ अस्थिरताका कारण पनि विभिन्न मन्त्रालयसित जोडिएर सम्हाल्ने भइरहेको हुँदा पनि निश्चित रूपमा त्यो मन्त्रालयलाई अघि हाँकिरहने अवस्था निरन्तरता नरहेका कारणले पनि बजेट अलिकति हाम्रो मन्त्रालयमा कम छ हुँदा हुँदै पनि हामीले आफ्ना प्रयासहरूलाई कति कमी नगरिकन अघि बढिरहेका छौँ। हाम्रो जस्तै झाँक्रो सम्भावना भएको हाम्रो गण्डकी प्रदेशमा हिमालहरू छन्, हाम्रो भक्तिनाथ, हाम्रो चाहिँ गलेश्वर, हाम्रो नजिबिनी, सेजिबिनी, देवघाट लगायतका धार्मिक पर्यटन छन्। तिनको पनि विकास र विस्तारको लागि हामीले आफ्नो योजना बनाएर चाहिँ लागिरहेका छौँ र अरू सम्भावनाहरू मनस्लु भयो गोर्खाको ती सम्भावनाहरू छन्, तिनको बारेमा पनि हामीले अनुसन्धान र विकास क्षमता आदि इत्यादि सवालमा अब पनि फेरि त्यहाँ हाम्रो एउटा टोली घटाएर त्यसको सम्भावना के हो, के गर्न सकिन्छ भनेर हामीले टोली घटाएर त्यसको अनुसन्धान गर्दैछौँ।
भनेको चाहिँ अहिले, भनेको चाहिँ अहिले प्रदेश सरकारले, हजुर मन्जु, अहिले चाहिँ प्रदेश सरकारले धार्मिक पर्यटनमा के गर्न सकिन्छ, त्यसै गरी साहसिक पर्यटन पदयात्रामा के गर्न सकिन्छ, प्राकृतिक जुन चाहिँ हाम्रो आकर्षणहरू छन्, हिमाल छ या क्षेत्रहरू छन्, पोखराको जुन सौन्दर्य छ, यी सौन्दर्यमा के गर्न सकिन्छ भनेर अध्ययनको काम गरिरहेछ होइन त? यो अध्ययन कहिलेसम्म हुन्छ, त्यसपछि कहिले यहाँहरू चाहिँ नतिजामुखी कार्यक्रममा जानुहुनेछ? प्रदेशहरू चाहिँ भनौँ न स्थापना भएको पनि 7-8 वर्ष भइसक्यो, प्रदेश सरकारले के गर्यो भन्ने नतिजा चाहिँ मानिसहरूले कहिले पाउँछन्?
हामीले यो लगभग अब करिब 2-2.5 महिनाभित्र हाम्रा गण्डकी प्रदेशमा सम्भावना भएका विषयहरूलाई खोज पहिचान गर्दैछौँ। त्यो गरिसकेपछि आगामी नीति कार्यक्रममा हामीले गण्डकी प्रदेशमा भएका सम्भावनाहरूको पहिचान गर नीति कार्यक्रममा समावेश गरेर हाम्रो गण्डकी प्रदेशको जुन सम्भावना हो त्यसलाई पहिचान गरेर हामी अघि बढाउने बारेमा अत्यन्त लागिरहेका छौँ, लाग्छौँ। र गण्डकी प्रदेश साँच्चीकै पर्यटनको हब, पर्यटनको राजधानी पनि गण्डकी प्रदेशै हो, पोखरा नै हो। अब नेपालमा काठमाडौँ आइसकेपछि पोखरा नआइकन पनि के नेपाल आएर जाने भन्ने पर्यटकहरूको हामी जाने त्यो सुनिन्छ र वास्तविकता पनि त्यही हो। त्यही हिसाबले हामीले यसको विकास र विस्तार गर्नको लागि हामी निरन्तर लागिरहेका छौँ, लाग्छौँ।
गण्डकी जस्तो अब यहाँहरू, यहाँहरू जुन
आजको पोखरा, आजको गण्डकी फरक बनाउँछौँ।
हजुर, अब यहाँहरू लाग्ने सन्दर्भ छ नि, लाग्ने सन्दर्भमा चाहिँ यहाँहरू अब निजी क्षेत्रसँग पनि मिल्नु पर्यो, किनभने उद्योगी त उनीहरू नै हुन्, लगानी गर्ने व्यवसायी पनि उनीहरू नै हुन्, पर्यटनलाई एउटा उद्योगकै रूपमा विकास गर्ने भनेर हामीले भनेकै छौँ। अब त्यसै गरी अब संघ सरकारसँग पनि यहाँहरूको नीति सिद्धान्त या नियमहरूका कानूनहरूका सन्दर्भमा चाहिँ समन्वय हुनुपर्ला, स्थानीय तहहरूसँग पनि समन्वय हुनुपर्ला। अहिलेसम्म यहाँहरूले जुन अध्ययनको पाटोमा मात्र यहाँहरू अहिलेसम्म केन्द्रित भएको भन्नुभयो, अब यी जुन चाहिँ आवश्यकताहरू छन् निजी क्षेत्रसँगको समन्वय, संघ सरकार त्यसै गरी स्थानीय सरकारसँगको समन्वयमा चाहिँ यहाँहरूको प्रयास केही भएको छ? यहाँहरूले त्यतातिर केही अध्ययन गरिरहनु भएको छ कि कामै अगाडि बढिसक्यो कि
भइरहेको छ? निजी क्षेत्रले आफ्नो ठाउँमा निजी क्षेत्रसँग त सबै त हामी मिलेरै काम गर्ने हो, अथवा पर्यटनको सेवामा निजी क्षेत्रको ठुलो भूमिका छ। निजी क्षेत्रले आफ्नो ठाउँमा काम गरिरहेको छ र हामी निजी क्षेत्रलाई साथै नलिएर स्थानीय सरकार, संघ सरकारबाट पनि हामीले सहयोग लिएर अघि बढ्न हामी योजना बनाइरहेका छौँ, काम गरिरहेका छौँ। र आगामी दिनमा अझ राम्रो गरेछौँ। हाम्रो अन्तर्राष्ट्रिय उडान पनि अब चल्दैछ, जस्तो हिमालय एयरलाइन्सले अब चाहिँ लासा पोखरा भनेर हाल्दैछ। त्यो मात्रै होइन, एउटा बङ्गलादेशको ढाका, दुबई, दिल्ली, त्यसको लागि पनि हामी अन्तर्राष्ट्रिय उडानको लागि पनि निरन्तर आफ्नो ठाउँमा लागिरहेका छौँ। र त्यो लगायत अरू हाम्रा कति हाम्रा गण्डकीमा रहेका जुन सम्भावना छन्, ती सम्भावनालाई खोजिएर चुनौती के छन् तिनीसित सामना गरेर हामीले हाम्रो गण्डकीलाई हिजोको जति भएका छन् प्रयासहरू तिनलाई चाहिँ संरक्षण गर्दै आगामी दिनमा थप अघि बढाउने सवालमा हामी आफ्नो ठाउँमा हाम्रो मन्त्रालय निरन्तर
लागिरहेको
छ। गण्डकी प्रदेश नआइकन, नघुमिकन, त्यहाँको पहिचान नदेखिकन नेपाल भूमिको अनुभूति नहुने ठाउँ पनि छ, त्यसलाई हामीले साँच्चै बनाएर पनि छाड्छौँ।
हजुर, अब अन्त्यमा हिजो मात्रै पोखरा भ्रमण वर्षको कार्यान्वयनको औपचारिक कार्यक्रम गरेर शुभारम्भ गरिएको छ। पोखरा भ्रमण वर्षलाई सफल बनाउने सन्दर्भमा प्रदेश सरकारको भूमिका के हुन्छ, यहाँहरूले के गर्नुहुन्छ त्यो चाहिँ भनिदिनुहोस् न।
पोखरा भ्रमण वर्ष हिजो घोषणा भएको छ। त्यो भ्रमण वर्षको सवालमा हामीले अन्तर्राष्ट्रिय पर्यटक, राष्ट्रिय पर्यटकहरूलाई हाम्रो गण्डकी तथा पोखराको पहिचान, यहाँ भएका जुन हाम्रा हिमालहरू छन्, जुन हाम्रा धार्मिक पर्यटनहरू छन्, अरू जति पनि हाम्रा जाने यो गण्डकी प्रदेशमा भएका नदी, हिमाल, अरू सम्भावनाहरू, हाम्रा संस्कार, संस्कृति, प्रकृति, जसले हामीले हामीलाई दिएको छ, त्यसको लागि सबै राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकलाई आउनुहोस्, यो वर्ष गण्डकी प्रदेशको घुम्नुहोस्, यहाँको चाहिँ विशेषता के हो बुझ्नुहोस्, हामी सबैप्रति आदान
हजुर। यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि मन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद।
उहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बसेल। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र सुरेन्द्र पौडेलसहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।